सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिकहरूलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गरेको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयको सहकार्यमा वीर अस्पतालमा सञ्चालित टेलिमेडिसिन सेवाले श्रमिकहरूलाई कसरी विशेषज्ञ सेवा प्रदान गर्दछ, यसबाट के कस्ता सेवाहरू पाइन्छन्, टेलिमेडिसिन सेवा लिन के कस्ता प्रक्रियाहरू अपनाउनु पर्छ, आज हामी यही विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। यसको लागि हामीसँग हुनुहुन्छ वीर अस्पताल मा संचालित टेलिमेडिसिन विभागका फोकल पर्सन डाक्टर संजय धरेल। डाक्टर साहब, स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद।
खास गरेर वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरेर नेपाल सरकारले टेलिमेडिसिन सेवा सञ्चालन गरेको छ, हामी यो विषयमा आज चर्चा गर्दैछौँ। सबैभन्दा पहिला टेलिमेडिसिन सेवा के हो, धेरै यो कुरा थाहा नहुन सक्छ, यहीबाट कुराकानीको शुरूआत गरौँ न।
हजुर, अब यो टेलिमेडिसिन चाहिँ दूर चिकित्सा सेवा हो। हाम्रो नेपाली भाषामा भन्दाखेरि दूर भनेको अब धेरै टाढादेखि अब कुनै पनि माध्यम प्रयोग गरेर चाहिँ आफ्नो स्वास्थ्य सेवा राख्ने एउटा प्लेटफर्म हो, होइन एउटा मञ्च हो भनौँ। अब त्यसमा चाहिँ हामीले विभिन्न प्रयोग गर्न सक्यौँ, जस्तो अडियो गर्न सक्यौँ, टेक्स्ट गर्न सक्यौँ, कुनै फोन नम्बर युज गरेर डाइरेक्ट फोन गर्न सक्यौँ, होइन अथवा कुनै सामाजिक सञ्जाल प्रयोग गरेर, कुनै पनि माध्यम प्रयोग गरेर, जस्तै हामी अहिले एकदमै यो प्रयोगमा आएका एप्लिकेसन्सहरू जस्तै वाट्सएप, इमो, भाइबर, होइन अथवा विदेशतिर बोटिम, अनि त्यसपछि फेसबुक सञ्जाल, अब जुन प्रयोग गरेर पनि कुनै न कुनै माध्यमबाट चाहिँ आफ्नो समस्या राख्ने र त्यही समस्याको चाहिँ हल खोज्ने, यो प्रक्रिया चाहिँ दूर चिकित्सा सेवा अथवा टेलिमेडिसिन।
हजुर, भन्नाले यसमा व्यक्ति भौतिक रूपमा उपस्थित हुनु परेन।
हजुर, यसमा चाहिँ परेन, आफ्नो समस्या राख्ने हो, त्यो समस्या चाहिँ फेरि आफू अन्तर्गत रहेर हुनुपर्ने हुन्छ यसमा चाहिँ। त्यो कारणले गर्दाखेरि यो अहिलेको यो प्रविधिको युगमा पनि यो चाहिँ सुहाउँदै नै छ। हजुर,
भन्नाले प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा लिने कुरालाई चाहिँ टेलिमेडिसिन सेवा भनिन्छ।
हजुर, एक्ज्याक्टली। किन मैले अलिक थोरै जोडेँ यसमा चाहिँ, अलिकति रोचक पनि छ। पहिला के हुन्थ्यो भने, केही समय अगाडि चाहिँ हामीमा यो डाइरेक्ट सिमबाट मात्रै फोन लाग्ने हुन्थ्यो। आजभोलि अब केही पैसामै अहिले एन्ड्रोइड फोनहरू लगायत पूर्वजडी चाहिँ एप्लिकेसन्सहरू हुने कारणले गर्दाखेरि चाहिँ अहिले धेरै जस्तो समुदायमा चाहिँ अहिले यो धेरै सिस्टम जोडिएको छ, फोनहरू पुगेको छ। त्यो कारणले गर्दा अब फोन मार्फतै यो धेरै जसो प्रयोगकर्ताले चाहिँ सहज रूपमा प्रयोग गर्ने कारणले गर्दा टेलिमेडिसिन सेवा चाहिँ अझै यो चाहिँ विस्तारित हुँदै गएको छ।
अझै भन्यो भने टेलिमेडिसिन सेवाको कुरा गर्दाखेरि वीर अस्पतालमा त वैदेशिक रोजगारमा रहेका श्रमिकहरूलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरियो, तर अहिले त देशका धेरै अस्पतालहरूले देशभित्रै पनि यो सेवा दिइरहेका छन् नि, यहाँ यो क्षेत्रमा काम गर्दै हुनुहुन्छ, टेलिमेडिसिन सेवा नेपालमा कतिको प्रभावकारी छ?
यो अब हाम्रो
खास गरेर अझै भन्ने भौगोलिक अवस्थालाई हेर्ने हो भने, होइन, जहाँ चाहिँ बिरामीलाई चाहिँ अस्पतालसम्म पुर्याउन घन्टौँ लाग्छ, दुई चार दिनै लाग्छ, त्यो अवस्था पनि छ नि त अहिले, होइन?
हजुर,
यो अवस्थामा।
हजुर, अब यसमा चाहिँ कस्तो भन्दाखेरि टेलिमेडिसिन सेवालाई विभिन्न तहबाट हामीले हेर्नुपर्ने हुन्छ। जस्तै नेपालको आन्तरिक भित्री अवस्थालाई हेर्दाखेरि, जुन अघि जियोग्राफिकली भौगोलिक बनोटको कुरा गर्नुभयो, होइन, त्यो अनुसारलाई पनि यसले ओभरकम गर्ने भयो। अर्को पक्ष चाहिँ के छ भन्दाखेरि एक्सचेन्ज अफ ओपिनियन। अब यो मेडिकल साइन्स कस्तो हुन्छ भन्दाखेरि, तपाईँले एउटा बिरामीलाई उपचार गर्दै जानुहुन्छ, होइन, अब सहज अवस्थामा त त्यही अनुसारले भन्नुभयो, कुनै जटिल अवस्था आइपऱ्यो र त्यही अनुसार चाहिँ मल्टी स्पेसियालिस्ट अप्रोच चाहियो।
हजुर,
कुनै बिरामीको ज्यान जोगाउनको लागि, जस्तै तत्काल यो हेलिकप्टरबाट उद्धार होस्, होइन, लगायत अब रिफरलको अहिले त झन् प्रक्रिया पनि आइसक्यो, हामी कुन अवस्थामा चाहिँ बिरामी रिफर गर्छौँ र यहाँबाट डिपार्टिङ सेन्टर अथवा जुन हस्पिटलले पठाउँछ त्यो हस्पिटलले चाहिँ सम्बन्धित बिरामीको विस्तृत विवरण र पुग्न लागेको हस्पिटल अथवा जसले चाहिँ अब उहाँको चाहिँ उपचार गर्छ स्पेसियालिस्ट हस्पिटल, होइन, अब त्यो अनुसारको कम्युनिकेसन्सको लागि पनि यो इम्पोर्टेन्ट छ। यो दुईटा कुरालाई जोडेर चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। एउटा प्रत्यक्ष बिरामीसँग सरकार राख्ने विषय भयो, अर्को चाहिँ रिफरलको समस्याहरू, रिफरलको कुराहरू आउँछ नि, जुन तत्कालै उद्धार गर्नुपर्ने, तत्कालै उपचार गर्नुपर्ने अथवा एकदम कन्टिन्युअल प्रोसेस अथवा अब्जर्भेसनमा हेर्नुपर्ने केसहरूलाई चाहिँ त्यही अनुसार यसले पनि सहजीकरण गर्छ।
हजुर, अब टेलिमेडिसिन सेवा अहिले सञ्चालन भइरहेको छ, विभिन्न अस्पतालहरूले देशभित्र पनि यो सेवा सञ्चालन गरिरहँदाखेरि नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरेर वीर अस्पतालमा पनि टेलिमेडिसिन सेवा सञ्चालन गरेको अवस्थामा, अहिले जुन वैदेशिक रोजगारीमा गएका श्रमिकहरू छन् नि, यो सियलिन कतिको साइड देखिन्छन्, के छ अवस्था, उपस्थिति कस्तो छ उहाँहरूको?
यस्तो छ, उपस्थितिको कुरा गर्दाखेरि अब जसले समस्या जसलाई भएको छ उहाँहरूले त राखिरहनुहुन्छ, हामीलाई सम्पर्क पनि गरिरहनु भएको छ। अब कस्तो छ भन्दाखेरि हामीले यो टेलिमेडिसिन सेन्टरबाट चाहिँ जुन अहिले सेवा प्रवाह गरिरहेछौँ त्यसले चाहिँ एउटा ठुलो मास अथवा ठुलो समुदायमा चाहिँ यो पुगेको छ। जस्तो हामी लगभग 46 देशमा पुगिसकेका छौँ, भन्नुको मतलब 46 देशबाट चाहिँ हामीलाई सम्पर्क भएको छ। यो कारणले गर्दाखेरि यो विस्तृत रूपमा अगाडि बढिरहेको छ। अब हामीले अझै पनि यसलाई अर्को तरिकाले के हेर्नु पर्यो भने कुनै पनि श्रमिकलाई केही भइहाल्यो भने चाहिँ भन्ने माध्यम छ, भन्ने ठाउँ छ भन्ने चाहिँ यसले एउटा स्पेस क्रिएट गरिदिएको छ। रिसेन्टली एउटा केस बताऊ, एउटा बिरामी हुनुहुन्थ्यो महिला, होइन बिरामी नै नभन, उहाँलाई थाहा छैन म बिरामी छु भनेर जानुभएछ रुटिन चेकअपमा, हाइपरटेन्सन देखियो होइन ग्रेड 2 त्यो पनि। त्यो कारणले अनि हामीलाई सम्पर्क, मैले सोधेँ उहाँको ब्लड प्रेसर कति छ तपाईँको भनेर, टाउको दुखी लगायतका समस्याहरू भनौँ, ब्लड प्रेसर कति छ भनेर फर्स्ट उसमै मैले जिज्ञासा राख्दाखेरि चाहिँ उहाँले डाक्टर साहब ठिकै छ भन्नुभयो होइन। अनि त्यसपछि मैले के भने कति थियो त तपाईँको भनेर रिडिङ गर्दाखेरि लगभग 180/110 भनेको त्यो अब ग्रेड 2 गइसक्यो होइन। अनि त्यो हुँदाखेरि पनि त्यो 180 हुँदाखेरि पनि ठिकै छु भन्ने जस्तो आइसकेपछि अब यसले के बताइरहेको छ भन्दाखेरि श्रमिकहरूमा अझै हामी चाहिँ यो जनचेतनाको हिसाबले अथवा प्राइमेरी स्क्रिनिङको हिसाबले चाहिँ अझै हामीले चाहिँ काम गर्नुपर्ने देखिन्छ यसमा। 180/110 छ प्रेसर, अब ठिक छ म के ठिकै छ भन्नु भएको छ, फेरि सेन्टरमा गएर चेक पनि गरेको, हुन त डिजिटल थियो होइन रिडिङको हिसाबले। अब त्यो चाहिँ सेन्टरमा गइसकेपछि अब मैले स्कोर सोधेपछि मतलब कति हो भनेर सोधेपछि मलाई थाहा भयो त ठिकै छ भनेर मैले त्यहीँ अड्केको भए सायद त्यो बिरामी मिस पनि हुन सक्थ्यो होइन। अनि मैले अर्जेन्ट हस्पिटल जानु, औषधि खानुपर्ने हुन्छ त्यो अनुसारले अनि हामीले फोन गर्नु भने त्यसरी चाहिँ ड्युअल कम्युनिकेसन। सो यो के छ भन्दाखेरि यसले चाहिँ बिरामीलाई सचेत पनि बनाउँछ क्या, यसले एउटा त हामीले त खालि औषधि र बिरामी मात्रै यसलाई अलि बढी फोकस गरे हो कि जस्तो लाग्छ कहिलेकाहीँ, धेरै कुरा धेरै पाठहरू छ जसले चाहिँ बिरामीको स्वास्थ्य अवस्थालाई जटिल हुनबाट चाहिँ जोगाउँछ।
46 भन्दा बढी देशका श्रमिकहरूले यहाँलाई सम्पर्क राख्नु भएको छ, अहिले यो स्थिति छ। त्यहाँ जाँदै गर्दाखेरि यहाँले भन्नुभयो नि, यहाँले एउटा बिरामीको उदाहरण पनि दिनुभयो, त्यस्तै उदाहरणहरू धेरै व्यक्तिहरू कसो कुनै वैदेशिक रोजगारीमा गएका श्रमिकहरू सूचना प्रविधिसँग नजिक छन्, अलिकति पढे लेखेको हिसाबले त्यो किसिमको छन्, कुनै ठाउँमा त्यो अवस्था नहुन सक्छ। रेसियो के छ, त्यस्ता देशबाट आउने व्यक्तिहरूको संख्या बढी छ या भन्ने यस्तो अब सूचना प्रविधिबाट टाढा भएका अथवा त्यति अभ्यस्त नभएका व्यक्तिहरूको यसमा पहुँच बढी छ के देखिन्छ?
अब हजुर, अब हामीले टेलिमेडिसिन सेन्टरमा चाहिँ के छ भन्दाखेरि एक्ज्याक्टली तपाईँले भनेको ठिकै हो, यो माइग्रेसनको हाम्रो जति पनि माइग्रेन्ट बाहिर हुन्छ विभिन्न तहहरू छ होइन। अब हामीले चाहिँ यसलाई यो सञ्चालन भइरहेको अथवा हामीले सम्पर्क गरिरहेका नेपालीहरूलाई चाहिँ के भनिरहेको छ भन्दाखेरि दुई खाले कम्युनिकेसन हुन्छ यसमा, एउटा डाइरेक्ट कम्युनिकेसन अर्को रिलेटिभ कम्युनिकेसन। अब डाइरेक्ट कम्युनिकेसन भनेको तपाईँ प्रत्यक्ष बिरामीसँग बोल्नुहुन्छ अथवा जो बोल्न सक्दैन जो एक्सपोज हुँदैछ होइन त्यसलाई हामीले रिलेटिभ कम्युनिकेसनको रूपमा लिन्छौँ। जस्तो मैले तपाईँसँग कुरा गरेँ, अब तपाईँले चाहिँ तपाईँको साथीको बारेमा चाहिँ मलाई बताइदिनु भयो भने त्यो रिलेटिभ कम्युनिकेसन हुन्छ, अनि बल्ल हामी त्यो बिरामी कहाँ रिच गर्छौँ, यस्तो खालको ट्रायंगुलर सिनारियो पनि छ। अब यसले चाहिँ हामीले चाहिँ कसरी बिरामी अथवा नेपालीहरूलाई चाहिँ कसरी चाहिँ यसलाई चाहिँ अवस्थ बनाइरहेका छौँ, अब यसमा पनि त्यो डिपेन्ड गर्ने कुरा हुन्छ। अब जो चाहिँ जागिर जान सक्छ होइन, अप्ठ्यारो हुन सक्छ चाहिँ त्यो रोजगारदाताले चाहिँ अलिकता होइन नेपाल फर्काइदिन सक्छ, यस्ता खाले सिनारियो चाहिँ विशेष गरी हाम्रो माइग्रेन्ट नेपालीहरूले चाहिँ भोगिरहेको चाहिँ स्केचमा आएको एउटा चाहिँ समस्या पनि हो होइन, अथवा त्यो थिङ्किङ पनि हो। अब त्यसलाई ओभरकम गर्नको लागि चाहिँ हामीले यही प्याटर्नबाट नै हेरिरहेको छौँ।
अहिले पनि नेपालीहरूको बानी भनौँ धेरैको चाहिँ आफ्नो आफूसँग भएका समस्याहरू, स्वास्थ्य समस्याहरू लुकाउने अथवा लाजले होला अथवा चाहिँ समाजले के भन्छ अथवा साथीभाइहरूले के भन्छन् लुकाउने समस्या छ होइन। अब वैदेशिक रोजगारी गए पनि तिनै श्रमिकहरू हुन् होइन, तिनै नेपालीहरू हुन्, आफ्ना समस्याहरू लुकाउने यसले गर्दाखेरि त समस्या आउन सक्छ, यसमा चाहिँ यहाँले कसरी समन्वय गरिराख्नु भएको छ?
हजुर, अब यसमा चाहिँ कस्तो छ,
यस्ता समस्याहरू पनि देखिएको छन्।
हजुर हजुर, अब यसमा चाहिँ कस्तो छ भने हामीले चाहिँ स्पिक अप क्याम्पेन भनेर चाहिँ प्रत्येक नेपालीहरूलाई बुझाइरहेछौँ, जस्तो तपाईँसँग केही समस्या छ नि तपाईँ बोल्नुहोस् है भन्नुहोस् है
हजुर
होइन, राज्यले गर्नुपर्ने कर्तव्य यी तपाईँहरूकै समस्या सुन्नको लागि नै यो आएको हो होइन, अथवा स्थापना भएको हो, त्यो कारणले गर्दाखेरि तपाईँहरूले बोल्नुपर्छ भनेर चाहिँ हामीले जो जो सेवाग्राहीहरू हामी कहाँ हुनुहुन्छ त्यही अनुसारले चाहिँ हामीले भनिरहेका छौँ। अर्को पाटोमा चाहिँ हामीले मिडिया स्टिमुलेसनको काम पनि गरिरहेका छौँ होइन, वैदेशिक रोजगार बोर्डले, अब हामी रेडियो नेपाल लगायत विभिन्न सञ्चार माध्यमहरूले पनि भनिरहनु भएकै छ। अब यसरी चाहिँ हामीले पब्लिकमा रिच गरिरहेका छौँ। अस्तो अर्को दूतावाससँग समन्वयका कुराहरू पनि हुन्छन्, कुनै त्यस्तो चाहिँ प्रत्यक्ष दूतावासले चाहिँ हेर्नुपर्ने केसहरू छन् होइन, अथवा उहाँहरूले समन्वय गर्नुपर्ने छ भने चाहिँ हामीले सोझो दूतावाससँग पनि कुराकानी गर्ने गरेका छौँ।
हजुर, अब अर्को कुरो के छ भने मैले समन्वयको कुरा गरेँ नि, धेरै व्यक्तिहरूसँग त्यसरी खुलेर कुरा गर्न नसक्ने क्षमता पनि नहुन सक्छ होइन, अथवा गर्न सक्दैनन्, गर्न चाहँदैनन्। पारिवारिक कुराहरू छ, परिवारलाई यी समस्या थाहा हुन सक्छ, यसलाई परिवारसँग जोड्न पाए अझै सहज हुन्थ्यो कि के छ त्यो यहाँ गरिराख्नु भएको छ?
हजुर हजुर, अब यसमा परिवारको केसमा चाहिँ के छ भने परिवार र श्रमिक बीचमा चाहिँ कुराकानी हुनुपर्छ भनेर नै हामीले जोड दिन्छौँ, किनकि घर परिवारसँग टाढा बस्नुहुन्छ भन्दाखेरि त्यो कहिलेकाहीँ के हुन्छ भन्दाखेरि एक्लोपनले गर्दाखेरि पनि विभिन्न मानसिक समस्याहरू आउने, आफ्नो समस्याहरू खुलेर भन्न नसक्दाखेरि चाहिँ अन्य फेरि त्यसले नै अर्को समस्या जन्माउने अथवा अविश्वासको कारणहरू हुने। अब यो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ के भनिरहेका छौँ श्रमिकहरूलाई भने परिवारसँग चाहिँ जोडिनु होला होइन, परिवारसँग जोडिसकेपछि तपाईँले आफ्नो परिस्थितिहरू भन्न सक्नुहुन्छ, अनि जहाँ संवाद र कुराकानी हुन्छ त्यहाँ नै समस्याको हल हुने हो होइन, अन्य कुरामा स्वास्थ्य समस्या अरू अरू कुराहरूले चाहिँ हामीले चाहिँ त्यसरी बोल्नुपर्ने हुन्छ भनेर नै त्यसरी श्रमिकहरूलाई चाहिँ गाइड गरेका छौँ। विभिन्न विशेष गरी मानसिक समस्या भएका श्रमिकहरूलाई चाहिँ अलिकति बढी फोकस गरेर चाहिँ हामीले यो खालको चाहिँ जनचेतना
यहाँले भन्नु भने परिवारका कुरा जोड्दै गर्दाखेरि परिवारहरूले पनि समन्वय गरेर श्रमिकहरूलाई चाहिँ परामर्श दिएका कुराहरू पनि छन् कि त्यस्तो पनि गर्नुहुन्छ?
हजुर हजुर, छ, त्यो छ, परिवारले हामीले सम्पर्क गर्नुहुन्छ होइन, जस्तो अब यो विशेष गरी औषधिको सवालमा चाहिँ
हजुर,
जस्तो अब श्रमिकलाई भएको समस्याले हामीले जुन औषधि प्रेस्क्राइब गर्छौँ हस्पिटलको लेटर प्याडबाट होइन, त्यो प्रेस्क्राइब गर्दाखेरि चाहिँ उहाँ औषधि नपाउने समस्या अथवा त्यो खालको समस्या हुन्छ भनेर नेपालबाट नै त्यो कागज पेश गरेर चाहिँ औषधि लानुभएको सन्दर्भहरू पनि छन्। यसरी समन्वय, अनि अर्को कुरा यहाँ जोड्न के चाहे मुकुन्द सर भने मान्छे हो रोग लाग्छ, यो कन्सेप्ट चाहिँ हामी चाहिँ अझै क्लियर हुनु पर्यो कि, जस्तो मान्छेको शरीर भएपछि रोगी र निरोगी यही दुई बीचको यात्रा हो भनेर हामीले बुझ्न पर्यो कि, यो खालको कन्सेप्ट क्रिएट भएपछि के हुन्छ, हामी रोगसँग तब अनि डराउँदैनौँ होइन, हामी रोगको निदान खोज्छौँ, कुनै समस्या छ भने समाधानतर्फ लाग्ने हो होइन, रोगी र निरोगी बीचको यात्रा हो यो होइन, त्यो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ कुनै समस्या आयो भने भन्ने हो होइन, त्यो अनुसार उपचार र निदान खोज्ने हो, यो खालको चाहिँ कन्सेप्ट पनि हामीले बिल्डअप गर्नुपर्ने हुन्छ।
अहिले धेरै नेपालीहरू कामको सिलसिलामा वैदेशिक रोजगारीमा गएका छन्, ठ्याक्कै एक तथ्याङ्क त अहिले पनि भन्न सकिन्न होइन, आउने जाने क्रमले गर्दाखेरि एक तथ्याङ्क त निस्किन सकेका छैन, तर ठूलो संख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा छ भन्छन्, उहाँहरूमा कस्तो किसिमको समस्याहरू बढी देखिन्छन्?
अब समस्याको कुरा गर्दा,
शारीरिक समस्याका कुरा गरौँ,
हजुर हजुर, अब शारीरिक समस्याको कुरा गर्दा कस्तो छ भन्दाखेरि विभिन्न छाला लगायतका समस्याहरू पनि उहाँले भन्नुहुन्छ होइन, हाड जोड्ने सम्बन्धीका समस्याहरू पनि छन्, आँखा सम्बन्धीका छन्, दाँत सम्बन्धीका छन्, पेट सम्बन्धीका छन्, जसो अनि अघि कुरा गरे नसर्ने रोगहरू जुन भन्छौँ नि, प्रेसर होइन, सुगर, अब हाइपरटेन्सन, डायबिटिज, अब यस्तो खाले समस्या, थाइरोइडका समस्याहरू होइन, अथवा लामो समयसम्म औषधि प्रयोग गरिरहेका समस्याहरू, कति त अपरेसनको बेला हस्पिटलबाटै हामीलाई फोन गर्नुभयो डाक्टर साहब गरौँ कि नगरौँ होइन, यस्तो खालको सिनारी हो विभिन्न, अनि मानसिक रोगमा पनि त्यस्तै अवस्था छ होइन, एन्जाइटीका समस्या, एडजस्टमेन्ट डिसअर्डरका समस्याहरू छन्। सो समग्रमा हेर्दाखेरि चाहिँ रोगको प्रकृति चाहिँ भिन्न भिन्न खाले छ, सबै किसिमका समस्याहरू छन् र अलिकता तपाईँको के भन्छ यो उहाँको जुन पेसा छ नि त्योसँग पनि जोडिएका समस्याहरू छन्, कति कुर्सीमा बसिरहने होइन, ओबेसिटीका समस्याहरू छन्, यही अघि नसर्ने रोगका कुराहरू गरे होइन, कति किडनीका समस्याहरू छन्। अब यो कस्तो छ भन्दाखेरि म थोरै यसमा जोडिहालेँ, यो बढी पानी पिउने, जस्तो हामी पानी पिउने सेड्युललाई चाहिँ अथवा पानी पिउने कामलाई चाहिँ अलिकता फाल्तु रूपमै लिन्छौँ कि, तिर्खा लायो भने खाने नभए नखाने टाइपको एउटा नेग्लिजेन्स जस्तो. अब अरू नास्ता पानी नास्ताहरू चाहिँ के गर्छौँ भने 8 बजे 1 बजे खाना भात भन्दाखेरि दाल भन्दाखेरि चाहिँ यसरी जान्छौँ. यो पानी खाने सिस्टममा चाहिँ तिर्खा लायो कहीँ केही बस्यो भने खाने सिस्टम छ. यो कारण यो हामी बिचमै भएको समस्या पनि हो. झन् वैदेशिकमा चाहिँ के छ भन्दाखेरि उहाँहरूको 12 घन्टे ड्युटी छ. 12 घन्टे ड्युटीमा कतिखेर खाने, कतिले के गर्नु रहेछ भने एकैचोटि 1 लिटर खाइदिने अनि दिनभरि केही नगर्ने. त्यसरी पनि प्रोपर हाइड्रेसनको चाहिँ त्यो उमेर म्याच हुँदैन कि. अब अर्को सिस्टम के छ भन्दाखेरि तिर्खालाई बढी यो अरू बेभरेजहरू अरू पेय पदार्थहरू खाने, पानी कम खाने होइन, त्यसले गर्दाखेरि पनि किडनीलाई असर गरेका कुराहरू छन्. अब यो कारणले गर्दाखेरि चाहिँ हामीले यो सामान्य पानी त एफोर्डेबल कुरा नै हुने होइन,
हजुर,
त्यो कुरालाई पनि उहाँहरूले हेरिदिनु पर्यो.
अब यहाँले यो भन्नुभयो तर समस्याहरू हुन्छन् चाहिँ डाक्टरले चाहिँ सधैँ सबै कुराहरू फोनबाटै परामर्शबाटै सम्भव नहुन सक्छ, दीर्घ रोगका कुराहरू हुन सक्छन् होइन, यी कुरा अपरेसनका कुराहरू हुन्छन्, यी कुराहरू कसरी समन्वय गर्नुहुन्छ यहाँ?
अब यस्तो छ, यसमा चाहिँ हामीले यो दीर्घ रोगको कुरामा चाहिँ हामीले फलोअपमा राख्न सक्छौँ पेसेन्टलाई, तर श्रमिकहरू पनि अलिकति थोरै सचेत भएर चाहिँ आफ्नो स्वास्थ्यप्रति पनि थोरै संवेदनशील भइदिनु भयो भने त्यसले चाहिँ किनकि ठूलो मास छ हाम्रो होइन बाहिर, त्यो कारणले गर्दाखेरि अब एकचोटि उहाँहरूले चाहिँ परिस्थिति अथवा यस सेवा बुझिसकेपछि चाहिँ आफै पनि अलिकता चाहिँ एक्टिभ हुने होइन, त्यो अनुसारले गयो भने चाहिँ यो उसमा म्यानेज गर्न पनि सजिलो हुन्छ. अनि अर्कोतर्फ चाहिँ के छ भन्दाखेरि यो सेवा लिँदै गर्दाखेरि चाहिँ यो भनिदिनु पर्यो क्या यो साथीभाइमा, ल कहीँ केही समस्या आयो भने चाहिँ यसरी चाहिँ सम्पर्क गर्न सकिन्छ भनेर चाहिँ एक्लै अर्कालाई भनिदिँदा पनि ठुलो उसमा चाहिँ मासमा पुग्छ.
यहाँहरू सेवा दिइराख्नु भएको छ तर समयको कुराहरू हुन्छन् होइन, विदेशको समय र यहाँको समय होइन, त्यसले गर्दाखेरि समन्वय गर्न गाह्रो हुन्छ. उहाँहरू त काम गर्न जानुभयो उहाँ.
अब हामी यसलाई दुई तरिकाले गरिरहेछौँ. जस्तो अब अहिले अफिस आवरको कुरा गर्दाखेरि 9 to 5 छ होइन, अब हामी यही फेजमा नै अहिले काम गरिरहेका छौँ. अब यो बाहेकको समयमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि हामी अनलाइन त बस्छौँ तर डेडिकेटेड रूपमा यो अफिस आवर बाहेक चाहिँ डेडिकेटेड रूपमा हुँदैनौँ होइन. हामी चाहिँ के गर्छौँ भन्दाखेरि त्यस्तो कुनै समस्या आयो एकदमै अर्जेन्ट कन्सल्टेसन दिइहाल्नु पर्यो भने चाहिँ हामी हुन्छौँ, तर रुटिन केसहरू छन् भने चाहिँ त्यसलाई चाहिँ नेक्स्ट डेमा हेर्छौँ. त्यसरी चाहिँ हामीले अहिले तत्काल म्यानेज गरिरहेको छौँ. तर अब यो 24 घन्टा 24/7 चाहिँ हामी जानै पर्ने हुन्छ र यो अबको नेक्स्ट मोटिभ अथवा नेक्स्ट जर्नी चाहिँ यही हुनुपर्छ टेलिमेडिसिन सेन्टरको, मलाई व्यक्तिगत रूपमा लाग्छ.
गोपनीयताका कुराहरू पनि हुन्छन्, बिरामीहरूले कति खुल्छन् खुले भन्न सक्ने अवस्था छ कि छैन,
हजुर हजुर. अब यो सुरुवाती चरणमा चाहिँ के थियो भने गाह्रो थियो, अहिले त मान्छेहरूले बुझिसकेका छन्, मान्छेले बोल्नुपर्छ होइन भन्नुपर्छ. अब यो पेसेन्ट कन्फिडेन्सियलिटी भनेको चाहिँ एकदमै प्रायोरिटी हुन्छ. तपाईँले राख्नुभएको समस्या चाहिँ एउटा चिकित्सकसँग राख्नुभएको, देश दुनियाँसँग होइन होइन. त्यो कारणले गर्दाखेरि पेसेन्ट कन्फिडेन्सियालिटी चाहिँ एकदम हाई हुन्छ. अहिले तपाईँले सुनिरहनु भयो होला होइन, अथवा जानकारीमा पनि होला तपाईँहरूलाई कि अहिले भर्खरै नेपाल मेडिकल काउन्सिलले चाहिँ टिकटक लगायत अनि विभिन्न सञ्चार माध्यममा चाहिँ तपाईँको परामर्श गर्ने, कसैलाई केही गर्ने, मान्छेको फोटोहरू देखाउने, भिडियो गर्ने, हाल्ने, यस्तो चाहिँ नगर्नुहोला भनेर एउटा निर्देशन पनि जारी भएको छ. हामीले नि त्यसमै काम किनभने मेडिकल इथिक्स अथवा यो पेसेन्ट कन्फिडेन्सियलिटी चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ. पेसेन्टलाई प्रायोरिटी दिएर उहाँहरूको गोपनीयतालाई एकदमै ध्यान दिनुपर्ने हुन्छ र टेलिमेडिसिन सेन्टरले त्यो कुराको सम्मान गर्छ र गर्दै आएको छ र यसमा हामीले चाहिँ बिरामीहरूलाई त्यही अनुसारले नै चाहिँ भन्ने गरेका छौँ. पेसेन्ट कन्फिडेन्सियलिटी टेलिमेडिसिन सेन्टरबाट मेन्टेन हुन्छ.
डाक्टर साहब अर्को कुरो, यहाँहरू फोनबाटै परामर्श दिनुहुन्छ, औषधि पनि लेख्नुहुन्छ होइन, भन्नुहुन्छ अथवा पठाउनुहुन्छ, एउटा प्रक्रिया होला, तर यता हुने औषधि र विदेशमा हुने औषधिमा फरक हुनसक्छ, त्यो अलिकति समन्वय गर्न गाह्रो अथवा सहज कतिको छ?
अब यस्तो छ, अब औषधिमा पनि अब हामीले रिसेन्टली अथवा श्रम मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालय, स्वास्थ्य मन्त्रालय लगायत निकायहरूले चाहिँ अहिले यसमा काम गरिरहनु भएको छ होइन। यो अब ड्रगको सिस्टममा के छ भन्दाखेरि हामी बिरामी पनि अब यो ट्राइजिङ टेलिट्राइजिङ भन्छ होइन, त्यो अनुसार चाहिँ अब कुन बिरामी कस्तो खालको हो भनेर त्यही अनुसारले चाहिँ हामीले चाहिँ कम्प्लेन अनुसार होइन स्वास्थ्य अवस्था अनुसार त्यही अनुसार चाहिँ ड्रग कुन चाहिँ डिस्पेन्स गर्ने, कुन प्रिस्क्रिप्सनमा लेख्ने, कुन नलेख्ने, अथवा कुन चाहिँ त्यहाँको हस्पिटलसँग डाइरेक्ट कम्युनिकेट गराउने, कुन अवस्थामा इन्टरभेन गर्ने, कुन अवस्थामा चाहिँ रिफरल गर्ने, अथवा कुन अवस्थामा चाहिँ सहजीकरण गर्ने, कुन अवस्थामा चाहिँ प्रेस्क्राइब गर्ने, लेख्ने, त्यो अनुसारले चाहिँ अहिले काम भइरहेको छ। अहिले हामीले गरिरहेको प्र्याक्टिस चाहिँ के हो भन्दाखेरि हामी प्रेस्क्रिप्सन्समा उहाँहरूलाई औषधि लेखिदिन्छौँ, लेखिदिइसकेपछि उहाँलाई त्यहाँ केही समस्या आयो भने हामीले एउटा राजदूतावाससँग चाहिँ समन्वय गर्छौँ, अर्को चाहिँ हामीले थप चिठी पठाएर सम्बन्धित बिरामी चाहिँ यो विशेषज्ञबाट यही अनुसार चाहिँ यसरी डायग्नोस भएको हो र यो डायग्नोस्ड केसलाई चाहिँ यो अनुसारको औषधि चाहिन्छ भनेर हामीले एउटा लेटर पनि इस्यु गर्छौँ।
हजुर,
एउटा यो भयो। दोस्रो चाहिँ नेपालबाट जाँदाखेरि चाहिँ त्यही लेटर प्रयोग गरेर उहाँको साथीभाइ कोही छन् भन्दाखेरि त्यही लेटर अनुसार औषधि लिनुहुन्छ अनि त्यही लिएर चाहिँ सम्बन्धित देशमा जानुहुन्छ। दुई खाले भयो है। अनि अर्को चाहिँ कस्तो छ भन्दाखेरि औषधिको प्रकारमा के छ भने कुनै कुनै डाइरेक्टली फार्मेसीबाट पनि लिने हुन्छन् के ड्रगहरू होइन। त्यस्तो ड्रगमा चाहिँ अहिले टेलिमेडिसिन सेन्टरको यो उसले चाहिँ के गरिरहेको छ भन्दाखेरि त्यहाँ एउटा त्यो फार्मेसीमा गएर लिने डाइरेक्ट श्रमिकले जुन खाले औषधि लिनिरहनु भएको थियो होइन, जस्तै पेन किलरहरू होइन, अरू अन्य ड्रगहरू, पिपिआईहरू बेसिकली, अब त्यो खालकोमा चाहिँ अब अहिले बिचमा के गरिरहेछ भने टेलिमेडिसिन सेन्टरले चाहिँ एउटा इन्टरभेन गरिरहेछ। के गरिरहेछ भने त्यो सम्बन्धित बिरामी त्यो बिरामीलाई चाहिँ खास के भएको र के औषधि खानुपर्ने भनेर त्यो बिचमा इन्टरभेन गरिरहेछ। फार्मेसीमा गएर त्यही औषधि खानु परे पनि बिरामीलाई चाहिँ अब के थाहा हुने भयो भने उहाँको के समस्या हो र त्यो अनुसारले चाहिँ उहाँले त्यो औषधि खाइरहनु भएको र अब के गर्ने अथवा थप केही परीक्षणहरू भए के परीक्षण गर्ने त भनेर अब त्यो खालको बीचमा चाहिँ उहाँले परामर्श पाइसकेपछि के हुन्छ भन्दाखेरि फार्मेसी पुग्नुभन्दा अगाडि चाहिँ उहाँले आफ्नो स्वास्थ्य अवस्था चाहिँ के हो भनेर थाहा पाउनु भएको छ।
यहाँले यो भन्दै गर्दाखेरि विदेशमा रहेका श्रमिकहरू को कुरा रोजगारदातासँग पनि जोडिन्छ। यहाँले भनेको समयमा छुट्टी नपाउने अथवा यहाँले कुनै औषधि लेख्नुभयो अथवा गम्भीर किसिमको रोग लाग्यो भने अस्पताल जानुपर्ने हुन्छ, बिदा नभएको कारणले गर्दाखेरि पनि समस्या आउन सक्छ। यसमा पनि के समन्वय गर्नुभएको छ?
हजुर, यस्तो छ, अब यहाँ ठ्याक्कै यही कुरा हो, एउटा बिदाको कुरा हो, अर्को डिस्टेन्सको कुरा हो होइन, दूरीका कुरा हो, अर्को रोजगार अर्को पैसाको कुरा पनि आउँछ, यसमा खर्च पनि जोडिन्छ। अब यो कुराहरूमा चाहिँ हामीले कसरी काम गरिरहेछौँ भन्दाखेरि यदि त्यो बिरामीलाई बिदाको समस्या भयो, दूरीको समस्या भयो भने चाहिँ हामीले सम्बन्धित रोजगारदातासँग डाइरेक्ट कुराकानी पनि गर्ने गरेका छौँ र गर्छौँ पनि हामी त्यो। त्यही भएर हामीले बिरामीहरूलाई के भन्छौँ भन्दाखेरि तपाईँलाई के समस्या भयो भने हामीलाई तपाईँको रोजगारदातासँग कुरा गराइदिनु अथवा त्यो अनुसारले चाहिँ त्यहाँ सहजीकरण गर्नु अथवा यसरी भन्नु कि नेपाल सरकारबाट कार्यक्रम सञ्चालन भएको छ, यो अनुसारले चाहिँ हामीलाई यो औषधि खानु भन्नुभएको छ भने हामीले दिएको लेटर अथवा प्रिस्क्रिप्सन पेस गर्नुहोस्, त्यो अनुसार पनि तपाईँलाई भएन भने चाहिँ हामीलाई खबर गर्नुहोस्, हामी सोझै कुराकानी गर्छौँ अथवा तपाईँलाई चाहिँ दूतावाससँग समन्वय गर्छौँ भनेर चाहिँ त्यसरी इन्टरभेन। अर्को पैसाको कुरा गरेँ, हामीले श्रमिकहरूलाई के भनिरहेछौँ अथवा जो पनि विदेशमा हुनुहुन्छ बाहिर हुनुहुन्छ उहाँहरूलाई के भनिरहेछ भन्दाखेरि यो हेल्थ कार्ड, हेल्थ इन्सुरेन्स होइन, स्वास्थ्य बिमा, अब यसमा चाहिँ रोजगारदाता र तपाईँहरू बिचमा त्यो अनुसारको इन्सुरेन्स चाहिँ टाइअप छ कि छैन त्यो कुराहरू हेर्नु होला, किन सानो खर्चहरूले पनि धेरै आउँछ त्यहाँ होइन, बाहिरी खर्चहरू धेरै हुन्छ, झन् यो हेल्थ केयरमा त अभियसली एकदमै हाई पनि छ है कम्पेरेटिभली हेर्दाखेरि। अब त्यो कारणले गर्दाखेरि त्यो स्वास्थ्य बिमाको इन्सुरेन्स, हेल्थ कार्ड अथवा रोजगारदाताले तपाईँको स्वास्थ्यलाई लिएर कतिको ध्यान दिन्छ, के छ त्यो अवस्थाहरू, त्यो आफूले पनि यसो हेर्नु होला है भनेर चाहिँ गर्छ। किनकि अब टेलिमेडिसिन सेन्टर हामीले परामर्श निशुल्क दिन्छौँ, हरेक सुविधा यहाँबाट निशुल्क हुन्छ अनि त्यहाँ पैसा तिर्न परेपछि श्रमिकको त्यो फ्रिक्वेन्सी पनि घट्न सक्छ, त्यो कारणले गर्दा उहाँ त्यहाँ लाग्ने उपचार खर्च र त्यही अनुसार चाहिँ सम्बन्धित रोजगारदाताले दिएको छ या छैन वा आफूले पाउनुपर्ने हो कि होइन, त्यो कारणले चाहिँ आफै पनि यसमा चाहिँ अलिकति सचेत हुनुभयो भने चाहिँ त्यो कुरामा हामीले गर्न खोजेको काम र उहाँहरूले पाउनुपर्ने सेवा चाहिँ त्यसरी चाहिँ म्याच हुन्छ होइन, मिल्छ त्यसरी चाहिँ। अब हामीले यहाँबाट भन्दा उहाँ पैसा खर्च गर्न नसक्ने भएपछि त्यो खासै दिएको हुँदैन. त्यो कारणले दुईतर्फी रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्ने हुन्छ. अनि अर्को तपाईँलाई रोचक कुरा बताऊँ, यसमा के छ भन्दाखेरि जो श्रमिक बाहिर हुनुहुन्छ उहाँहरूको कुनै अपरेसन गर्नु पर्यो भने कस्टको पनि कुरा आउँछ क्या. जस्तो उहाँ 2 लाख लाग्ने भयो, नेपालमा 50,000 हुने भयो भने कतिपय श्रमिकहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक लामो समय बसेको र त्यो अनुसारले घर परिवारबाट पनि टाढा भएको अवस्थामा चाहिँ उहाँहरू घरमै आएर उपचार गर्ने, परिवारकै रेखदेखमा उपचार गर्ने, नेपाल वीर हस्पिटलमै हामीले नै अपरेसन गराएका छौँ बिरामीको, होइन ईएनटी विभागले गरेको छ. त्यो अनुसारले पनि कस्टको कुरामा टाइअप भएर त्यही अनुसारले चाहिँ यसरी हामीले सेवा दिइरहेका छौँ. जसरी हुन्छ हामी श्रमिकको स्वास्थ्यलाई लिएर संवेदनशील छौँ र त्यही अनुसारले हामीले भनिरहेका पनि छौँ.
हुन्छ डाक्टर साहब, वीर अस्पतालमा सञ्चालित टेलिमेडिसिन सेवाले गरेका काम र कसरी सेवा दिइराख्नु भएको छ यो विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुभयो. आगामी दिनमा फेरि यहाँहरूसँग छलफल बहस र परामर्श गर्नेछौ. हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद.
धन्यवाद मुकुन्द सर यो अवसरका लागि. फेरि पनि म श्रमिकहरूलाई के आग्रह गर्न चाहन्छु भन्दाखेरि यस टेलिमेडिसिन सेन्टरमा चाहिँ हजुरलाई केही पनि स्वास्थ्य समस्या आइपर्यो भने चाहिँ हामीलाई फोन गर्नुहोला. 3 एप्लिकेशन छ, वाट्सएप, इमो, भाइबर. यसमा चाहिँ 2 नम्बरहरू छन्, 9513-45701, 9513-45702. यसमा चाहिँ हजुरले टेस्ट गर्न सक्नुहुन्छ. आफ्नो रोजगार बाहेको समय छ भन्दाखेरि अडियोमा पठाउन सक्नु अथवा प्रत्यक्ष चाहिँ यी एप्लिकेशन्सहरूमा फोन गर्न सक्नुहुन्छ. तपाईँलाई कुनै पनि पैसा लाग्दैन. केही स्वास्थ्य समस्या आइपर्यो अथवा साथीभाइहरूलाई केही खाली स्वास्थ्य समस्याहरू छन् भने पनि हामीलाई सोझै सम्पर्क गर्नुहोला भन्न चाहन्छु.
हस्, धन्यवाद. आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं वीर अस्पतालमा सञ्चालित टेलिमेडिसिन सेवाका बारेमा विभागका फोकल पर्सन डाक्टर सञ्जय धरेलसँग. यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यही पूरा हुन्छ. प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु. नमस्ते.